उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको गएको श्रृंखलादेखि हामी आजको दिनमा दौलत विक्रम विष्टको चपाइएका अनुहार वाचन सुन्दै आएका छौं। आज पनि हामीले श्रुति सम्वेकको श्रृंखलामा दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको दोस्रो श्रृंखला लिएर आएका छौं। साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक पहिलो पटक 2030 सालमा प्रकाशित भएको थियो। अहिलेसम्म यसको 8 संस्करण बजारमा आइसकेको छ। अब यो उपन्यास चपाइएका अनुहारको दोस्रो श्रृंखलाको वाचन शुरू हुन्छ। मर्न चाहन्छु भन्ने शब्दलाई जिब्रो लेखेर आउनु जति सजिलो हुन्छ, त्यतिकै सजिलोसँग मान्छेले आफ्नो गर्दनलाई आफ्नै हातले उडाइदिन सके निश्चय नै संसारमा मान्छेसँग चिसो निश्वास हुँदैनथ्यो होला। तर मान्छे बाँच्न चाहन्छ जे गरेर पनि, आफूलाई घृणा गरेर पनि बाँचिरहेका छन्, आफूलाई माया गरेर पनि बाँचिरहेका छन्, घृणा र मायाको दोभानमा पिल्चेर पनि बाँचिरहेका छन्। म रुन झैँ आँटेको किम्रिकको अनुहारतिर आँखा चिप्लाइ नै रहन्छु। त्यस दिन पनि उसको अनुहार रुदा रुदा मूर्छा पर्न आँटेको मान्छेको झैँ देखेको थियो। तर ऊ मृत्युको सम्भावनालाई छल्ने प्रयत्न गरिरहेको थियो आफ्नो बुद्धि र बरगतले भेटेसम्म। रातको अँधेरोले छोपिएको म उसको नजिकै थिएँ, एकदम नजिकै। क्रमशः लुक्दै गइरहेका ताराहरूले इसारा गरिरहेका थिए मलाई उतिर। मरूभूमिमा लीन तिमिर प्रान्त र मूर्छित लाटो एकान्तलाई तानिरहेको थियो। उसभित्रका बाँच्न चाहने हरफहरूले मभित्र बसाइएको युद्ध उसको कमेजको बाहुलामा अङ्कित स्वस्तिक चिन्हलाई अनुभूत गरिरहेको थियो। मृत्युका आशंकाले त्यसै त्यसै अत्तालिएका उसका आँखा उसको छातीलाई ताकेर सोझिएको मेरो हातको टामीगनको नालतिर स्थिर थिए। युद्धको मस्तिष्कमै मैले विचार गरिसकेको थिएँ। उसँग कुनै किसिमको हतियार थिएन, निश्चय नै मर्न चाहँदैनथ्यो। मर्ने सम्भावनासित तर्सिरहेको थियो। मैले उही युद्धको स्वर मिसाएको स्वरमा भनेको थिएँ, ह्यान्ड्स अप। उसले सन्त्रासले त्यसै त्यसै लगलगाएको आफ्नो हातलाई मास्तिर उचालेर दरो तुल्याउने प्रयत्न गरेको थियो नियन्त्रण शक्तिले भ्याएसम्म। बुझिरहेको थिएँ वास्तवमा उसभित्र फुस्किरहेका आफ्नो जीवनप्रतिका लोभका हरफहरूलाई, सम्भवतः म चिप्लिरहेको थिएँ युद्धका स्वरहरूमा। मैले हातको टामीगनलाई फेरि आफ्नो कुमलाई सुम्पेको थिएँ, फेरि खुकुरीको चुच्चो उसको कम्मरमा गाडेर उसको तुम्लेटको तलासी लिएको थिएँ। त्यो रित्तो थियो, तुम्लेटलाई छाडेर फेरि उसको झोलाको खान्तला सिलिएको थिएँ, त्यो पनि रित्तो थियो। उसको आँखा रित्तो, उसको तुम्लेट र झोला रित्तो, सम्पूर्ण कुराले रित्तिएको थियो। मसँग मेरो साथी र मलाई काम लाग्ने कुनै किसिमका वस्तुहरू थिएनन्। पछिल्लो वर्ष मेरा साथीहरूमध्ये केही साथीहरूले शत्रुलाई लगाड्दा लगाड्दै कुनै नगरमा सबभन्दा पहिले प्रवेश गर्न पाएकोले प्रत्येकले हजारौं हजारको विदेशी नोट आफ्नो सुटकेसमा जम्मा पारेका थिए। युद्धको सिद्धान्तभित्र हुर्किएको लुट्ने सिद्धान्तलाई क्या बात भन्ने हो भने ऊ बेकममा थियो, एकदम बेकममा। निमेष पनि खेर नफालिकन उसको छातीमा राममा सङ्गीन रोपिदिनुपर्ने थियो मैले। सङ्गीन नभए खुकुरीको धारले उसको गर्दनलाई छप्काइदिनुपर्ने थियो। युद्धको नियमअनुसार त्यसो गर्नु पाप थिएन, बरु त्यसो नगर्दा कोर्ट मार्सल हुने डर बनिरहन्थ्यो। त्यस दिनभन्दा पहिले त्यस्तो स्थितिमा मैले त्यसो गरेको पनि थिएँ, तर त्यस दिन त्यस कुराको स्मृतिले मात्र मलाई आफ्नो छातीभरिभरि सङ्गीन रोपिए चाहिँ अनुभव भएको थियो। बरु त उसको छातीमा सोझिएको हतियारलाई फेरि दाबभित्र फर्काएर मैले तुम्लेट देखाउँदै भनेको थिएँ, पानी। विस्मय भरिएका उसका आँखा मेरो अनुहारतिर चुप्लिएका थिए। निश्चय पनि त्यसै स्थानमा पानी दिने कुरा असम्भव थियो। शत्रुपक्षको त के कुरा, आफ्नै साथीलाई पनि मारेर जोगाउनुपर्ने स्थितिको त्यो पानीलाई उसको ओठले छुन पाउँछ भन्ने कुरामा एक्कासी कसरी विश्वास गरोस् त बिचारोले। तर मैले उसलाई धेरै बेरसम्म विस्मयमा अल्झाएको थिइनँ। फेरि तुम्लेटलाई उसको सुकेर क्वालिटी परेको ओठको नजिकै लगेर भनेको थिएँ, पानी। उसले बिस्तारै भनेको थियो, वासर पानी, वासर वासर पानी। उसले र मैले नचाहँदा नचाहँदै पनि सिकेका थियौँ त्यो शब्दलाई। Oh. अरे के थाहा होस् किमरिकलाई, के थाहा होस् मलाई उसको र मेरो बीचमा आदान प्रदान भएको जाबुती एउटा शब्दले सिँगै जीवनलाई नै ओगट्ला भन्ने मैले त भन्ठानेको थिएँ। उसप्रति बिउजिएको त्यो समवेदना भावनाको क्षणिक लहर मात्र हो जो तुरन्तै चिसो हुन्छ, तर कहाँ मैले त त्यो बालुवाको फाँट पहाड र टिस्काहरूको अनुकूल आफूलाई सोधपो गर्न लागेको रहेछु। उफ, बालुवा नै बालुवा, जहाँ हेरे पनि बालुवा नै बालुवा, जति हिँडे पनि बालुवा नै बालुवा, न त मान्छेको बस्ती, न मान्छेका पाइलाका छाप, न गोरेटोको आभास उडाउने रेखाहरू, उही बालुवा नै बालुवा, पानीको भ्रममा मृगमरिचिका मात्र। त्यति छुसी पानी र एक घुटको ब्रान्डीले केन्द्रिकलाई फेरि पाइला सार्न सक्ने ताकत र हिम्मत देला भनेर कदापि आशा गरेको थिइनँ मैले। बरु त उसलाई त्यस्तै मान्छे भन्ठानेको थिएँ जसलाई ब्रह्मनालमा सुताइन्छ, तर कहाँ ऊ त मेरो सहयात्री पो हुँदै गयो त्यो बालुवामा निसासिरहेको जीवनका भौतारिएका पाइला पाइला पिच्छे। हिँड्दा हिँड्दै ऊ जर्मन हो भन्ने कुरालाई बिर्सिएको थिएँ मैले, उसले पनि म नेपाली हुँ भन्ने कुरालाई बिर्सिएको थियो। उसले आफूलाई देखाउँदै भनेको थियो यी स्विन डेस्वर म जर्मन हुँ, मैले पनि आफूलाई देखाउँदै भनेको थिएँ म नेपाली हुँ। मैले उसको भाषालाई टिप्दै भनेको थिएँ इस्विन नेपाली, उसले आफ्नो नाकको टुप्पो छुँदै भनेको थियो माय नामे किम्रिक, मैले आफूलाई देखाउँदै भनेको थिएँ मेरो नाम अनन्त हो, उसले मलाई छोएर भनेको थियो अनन्त, मैले उसलाई छोएर भनेको थिएँ किम्रिक। फेरि त रात रातभरि हिँडेका थियौँ, दिनदिनभरि हिँडेका थियौँ, भोक र प्यासले अत्तालिएर पनि हामी हिँडिरहेका थियौँ, आफ्नो शरीरकै मासु चपाउँदा चपाउँदै पनि हामी हिँडिरहेका थियौँ, हिँड्दा हिँड्दै हामी पचाउन सकिरहेका थियौँ एक दोस्राको भाषालाई। ऊ दिवा प्रसान पछिको समयलाई इङ्गित गर्दै भन्थ्यो नाट, म त्यसैलाई रात भन्थेँ, ऊ टग भन्थ्यो म दिन भन्थेँ, ऊ सोने र मण्ड भन्थ्यो म सूर्य र चन्द्र भन्थेँ, ऊ स्टेन भन्थ्यो म तारा भन्थेँ, ऊ वर्ल्ड भन्थ्यो म जङ्गल भन्थेँ, ऊ बाहु भन्थ्यो म रुख भन्थेँ। हिँड्दा हिँड्दै जङ्गल भेटेपछि हामी हर्षले कति उद्वेलित भएका थियौँ, त्यो स्मृतिलाई न आजसम्म उसले बिर्सेको छ न त मैले, ऊ र म बाहेक त्यस कुराको अरू को साक्षी छ ईश्वर। जङ्गली रुखका पातहरूका रसले पेट भर्दा हामी कति एक दोस्राको नजिक भएका थियौँ, कति एक दोस्राको आफन्त भएका थियौँ। त्यस किसिमको उज्यालोका अस्तित्वको पाइला पाइलामा झङ्कृत भइरहेको कि भाषाले मान्छे मान्छेका बीचमा विरोधको रेखा तान्न सक्छ र कदापि तान्न सक्दैन, ईश्वर कदापि तान्न सक्दैन। म किम्रिकतिर फेरि आँखा चिप्लाइदिन्छु, ऊ अहिले मतिर छैन, उसको आँखाले त्यो जङ्गलभन्दा निकै निकै टाढाको आकाशलाई छामिरहेको छ। म उसको एकाग्रतालाई भङ्ग गर्ने मनसाय राख्दिनँ। आकाशतिर सुँड फर्काएर आक्रोश ओकलिरहेका ती हात्तीहरू जङ्गलभित्र मानौँ आफ्नो भाषामा सन्देश दिन्छन्। कता कताबाट हाम्रो अगाडि टुप्लुक्क देखा परेको कालो ढेडु बाँदर विस्मयले आँखा चिप्लाइदिन्छ। किम्रिक एकाएक मतिर फर्केर भन्छ केही सुन्यौ? अह सुनिन, ध्यान गए पो सुन्थ्यौ, म त प्रष्टै सुनिरहेको छु, अघिको भन्दा झन् प्रष्ट भइरहेछ, सुन त कस्तो किसिमको आवाज हो यो। ऊ आफ्नो आँखालाई फेरि आकाशतिर टाँस्छ, निश्चय नै ऊ अहिले भ्रममा अल्झिरहेको छैन, यथार्थलाई नै टेकिरहेछ ऊ, निकै टाढा, उसका र मेरा आँखाले भ्याउन सक्ने ठाउँभन्दा पनि टाढा। अनवरत किसिमले बिउजिरहेको घरर घरर किसिमको आवाजलाई मेरा कर्णकुहरूले पनि अनुभव गर्न थाल्छन्। त्यो आवाज झन्झन प्रष्ट हुँदै जान्छ र आवाजलाई अनुभव गर्दा गर्दै मेरो आँखा निकै टाढाको आकाशमा एउटा गिद्धको चाहिँ आकृति लिएर सर्किरहेको वस्तुलाई छाम्न थाल्छ र म भन्छु किम्रिक हवाईजहाज। के रे, आँखा आकाशमा टाँसेको टाँसै ऊ लवजलाई फेरि सुन्न चाहन्छ। म एकपल्ट होइन दुईपल्ट होइन कैयनपल्ट दोहोऱ्याइदिन्छु त्यो लवजलाई, तर के यो सम्भव छ त्यो हवाईजहाजलाई हाम्रो अगाडिको यो तालमा ओह्राल्न, के सम्भव छ त्यसभित्र बसेका प्राणीहरूलाई हेर्न? किम्रिक फेरि नास्रिन्छ। म उसलाई आश्वासन दिँदै भन्छु त्यस हवाईजहाजलाई यो थलामा ओर्लन पर्छ पर्छ किम्रिक, उसको लङ्गडो खुट्टा र उसको हातको लट्ठीमा स्फूर्ति सञ्चार भए चाहिँ अनुभव गर्न थाल्छु म। ओकको सबभन्दा अग्लो रूपमा झुत्रो कमिजको झण्डा फरफराएर भुइँमा ओर्लँदा नओर्लँदै त्यो हवाईजहाज हाम्रो क्षेत्रमाथि चक्कर खान थाल्छ। हुन सक्दछ त्यो झण्डाको सङ्केतले त्यो हवाईजहाजले आफ्नो गति मोडिदिएको तालको किनारमा आकाशतिर सुँड उचाली त्यसै त्यसै कुँजिरहेको हात्तिर जङ्गली फूलहरूको आकर्षणले गर्दा पनि हवाईजहाजको गतिले मोड लिएको हुन सक्दछ। थरथराउँदो एकान्तपनको छातीमा त्यसै त्यसै गुन्जिएको त्यो हवाईजहाजको आवाजले तलमाथि चलिरहेका जलपन्छीहरूको शान्ति बिथोलिदिन्छ। अगाडि विस्मय उडाइरहेको कालो ढेडु बाँदर हाम्रो कटेरातिर सुइकुच्चा ठोक्छ। टाढा निकै टाढा देखेका अर्नाहरू पुच्छर ठाडो पारेर तालको किनारामा भट्किन्छन्। पानीमाथि खेलिरहेका पानी हाँस र सारसका बथानहरू हामीमाथिको आकाश बजाउँदै नौकोस टाढा गुम हुन्छन्। भर्खर भर्खर एकछिन पहिले त्यो हवाईजहाजको ध्यान आफूतिर आकर्षित गर्न सकिएला भन्ने चिन्ताले पिरोलिएको किम्ब्रिक एकाएक आफ्नो अनिष्ट हुन सक्ने सम्भावनालाई सोचेर काम्न थाल्छ। मलाई समेत सचेत तुलाएर मोर्चामा दौडिरहेको सिपाही झैँ भुइँलिन्छ। युद्धको मोर्चामा सैनिकहरूको आकाशमाथि त्यस किसिमले जब कुनै अपरिचित हवाईजहाज चक्कर खान थाल्थ्यो त्यतिखेर कठै कति विक्षिप्त हुन्थे जम्मा भएका सैनिक अनुहार र आँखाहरू। उनीहरूका आँखा आँखा हुँदैनथे, अनुहार अनुहार हुँदैनथे। आँखा आँखालाई नै चपाउन थाल्थे, अनुहार अनुहारलाई नै चपाउन थाल्थे। चपाउँदा चपाउँदै उनीहरू यति अन्धा हुन्थे कि यति विक्षिप्त हुन्थे कि उनीहरू स्वयं आफूलाई नै चपाउन थाल्थे। त्यस घायल र नाङ्गो सत्यको स्वयं एउटा उद्घाटन हुन् त्यस किसिमको हवाईजहाजले उडाएका धुवाँले छोपिँदा मेरो आँखा यति काला हुन्थे म यो सृजना गर्न सक्ने औलाहरूलाई नै देख्दिनथे, यो जाँगरलाई बिउजानु सक्ने पाखुरालाई देख्दिनथेँ। निर्माणको प्रतीक यो सिङ्गो शरीरलाई नै देख्दिनथेँ, मात्र अँध्यारोको पुञ्ज हुन्थे म। अँध्यारोमा खाली बिउजिएको हुन्थ्यो हिंसाको दाँत। यस्तो लाग्दथ्यो पैताला मुनिका साराका सारा माटाका कणहरू हिंसाले हिंसाको दाँत हुँदै गए झैँ हरेक खर पात र रुखहरूले हिंसाको चोला लिए झैँ हिंसै हिंसाको गन्धले बाफिएको त्यो क्षण हिंसाको एउटा विकराल अनुहार भन्थ्यो। त्यस अनुहारका आँखाका चिप्लेटीले मेरो हात मातिन्थ्यो, मेरो बुद्धि मातिन्थ्यो, मेरो जाँगर मातिन्थ्यो। मात लागेको र बाँचेकाहरूलाई गिर्दा गिर्दै मुर्दाहरूलाई पनि गिर्न थाल्थे खुकुरीले गोलीले जेले पायो त्यसले। हिंसामा अनुवाद भएको त्यस क्षणलाई सम्भवतः मृत्यु पर्यन्त बिर्सन सकिँदैन। यो निर्वासित जिन्दगीमा पनि न त किम्ब्रिकले बिर्सन सकेको छ न मैले। यसको अर्थ यो होइन नि म त्यसको पुजारी भएको छु। मेरो देशका परेडहरूले मलाई हिरण्यकशिपु र सुम्बनेसुम्ब हुन दिएको छैन। मेरो देशको माटो हिरण्यकशिपु र सुम्बनेसुम्बको हाडमासुले बनेको भए सम्भवतः निस्तारताको तन्त्र झुन्डाउने मन्त्र उठाइदिने थिएँ होला। यो विश्वलाई बचाइराख्नुमा कुनै अर्थ देख्दैन थिएँ होला। ग्यासै ग्यासले यो विश्वलाई सखा पारेर प्रकृतिको अस्तित्वलाई नै मेटिदिने थिएँ होला। यो दिनरात र सूर्यचन्द्रलाई मेटिदिने थिएँ होला। तर खै यो धरतीमा हिरण्यकशिपु र सुम्बनेसुम्बले लाखौं लाख रूप लिए पनि यी चन्द्र र सूर्यलाई मारेको मारे पार्न सकेको। तर म विचारक होइन, प्रहरी र भीरभीरमा गएर निगालो काटी ल्याउने अनन्त्य हुँ, मनाङमा गई नुन साटी ल्याउने अनन्त्य हुँ। विचारक हुने लोभ पनि छैन, लोभ भए पनि प्रकृति द्रौपदीको फरिया जस्तो छ, जति ताने पनि नसकिने। राम्रो कुरा हो हामीमाथि कावा खाइरहेको त्यो हवाईजहाजले अहिलेसम्म हामीहरूतिर गोलीहरू उडाएको छैन, निश्चय हिंसाको चोलो लिएको छैन त्यो हवाईजहाजले। दुई दुईपल्ट हामीमाथिको आकाशलाई परिक्रमा गरेर त्यो जहाज जंगली रुखका पात छोला छोला भने चाहिँ चालमा उत्तरतिरको जंगलतिर गुम हुन्छ। म किम्ब्रिक सँगसँगै भुइँबाट उठ्छु। किम्ब्रिक उही लट्ठीको टेवा लिँदै भन्छ, म त डराएको थिएँ कतै मसिन गनले गोली ओकल्न थाल्छ कि भनेर। साँच्ची मसिन गन चलाएको भए भइगयो यो कुरा किन, त्यसमा अविश्वासी आँखाहरू रहेनछन्। तर वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भनेको यही हो। हेर किम्ब्रिक मैले भन्छु, उनीहरूले हामीलाई देख्न त देखेका थिए। ऊ फेरि सोध्छ, त्यो पनि कुनै कुरा हो, दुई दुईपल्ट त्यति नजिकबाट चक्कर काटेपछि पनि नदेख्ला त, फेरि हामी यस्तो ठाउँमा पनि त लुकेका थिएनौँ जो देख्नै नसकियोस्, त्यो लडाकु जहाज पनि त होइन नि। किम्ब्रिकबाट फेरि जवाफ हुँदैन। म उसलाई केही पनि नभनिकन आफ्नो बुटलाई त्यही दिशातिर सार्न थाल्छु जतातिर केही छिन पहिले त्यो हवाईजहाजले मोड लिएको थियो। किम्ब्रिक मेरो पछि पछि लट्ठी टेक्दै आफ्नो सध्ये खुट्टाको पाइला अगाडि सार्न थाल्छ। ऊ मौन छ, म मौन छु। मौन त भित्रभित्रै पनि त्यो हवाईजहाज ओर्लिएको ठाउँको बारेमा कल्पना गर्न थाल्छु म। सम्भवतः किम्ब्रिक पनि त्यस किसिमको कल्पनाबाट मुक्त छैन होला। अहिले हामी आधा माइल जति पनि हिँडेका हुँदैनौँ, नजिकै जंगलमा एकाएक बिउजेको बन्दुकको स्वर जंगली चकमनतामा चिप्लेर गुम हुन्छ, एकपछि अर्को, फेरि पछि अर्को। अगाडि पहिला सार्दा सार्दै म रोकिन्छु, किम्ब्रिक रोकिन्छ, फेरि कुनै अनिष्टको शंकाको दोभानमा आइपुगेपछि हामी त्यही दिशातिर दौड्न थाल्छौँ जहाँबाट त्यो आवाज आएको थियो। दगुर्नु किम्ब्रिकको शक्तिको कुरा होइन, तर एकाएक यो चकमनताको सुरुङमा गुन्जिएको बन्दुकको स्वरमा के शक्ति थियो कुन्नी। उसको एक खुट्टाले झण्डै मेरो दुई खुट्टासँग होड लिन थाल्छ। दगुर्दा दगुर्दै फेरि लगातार बन्दुकको तीन स्वर हाम्रो कानमा चिप्लेर गुम हुन्छ। धेरै टाढासम्म दगुर्नु पर्दैन हामीलाई। एकछिन दगुरेपछि हामी त्यो थलामा आइपुग्छौँ जहाँ बन्दुकको नलीले बारुदको धुवा उकालेको थियो। म र किम्ब्रिक एउटा रुखको आड लिएर उभिन्छौँ। चारैतिर उही साँझको बेलामा कुनै एकान्त स्थलको बगैँचामा ओर्ले चाहिँ शान्तिको बोध, कुनै मालीले कसैलाई पत्तै नदिकन चुपचाप एउटा बगैँचा निर्माण गरी त्यसका संसारभरिका फूलका बिरुवाहरू रोपिदिए जस्तो दृश्य। सेता, राता, हरिया, पहेँला किसिम किसिमका रङका बासनादार फूल, फूलहरूका झ्याङै झ्याङको बीचमा एउटा सानो ताल, तालको किनारालाई छुने गरेर कुनै समुद्री चरा चाहिँ उभिएको जहाज। म किम्ब्रिक आँखा चिप्लाइदिन्छु रुखको आडमा उभिएको उभिए। उसको थकाइ मेटिसकेको छ अहिले। फूलहरूका बासनाले मात लागेको उसको आँखा त्यो जहाजमा चिप्लेटी खेल्छ र खेलिरहन्छ, मानौ त्यो हवाईजहाजको चित्रलाई आफूभित्र खिचेर त्यसबाट आएका मानव आकृतिहरूलाई जाँचबुझ गर्न चाहन्छ। जहाज ठूलो छैन, सानै छ, चारजनासम्म हटाउने। जहाजभित्र बसेको गोरो आकृतिलाई प्लास्टिकको पारदर्शी झ्यालबाट प्रष्ट ठम्याउन सकिन्छ। बाहिर निस्केको गोरो वर्णको पुरुष आकृति हातमा पिस्तोल लिएर चिसो भुइँमा उभिएको छ, तर उसको शरीर थरथराइरहेछ। भर्खर भर्खर बरफको पानीमा नुहाए झैँ, उसको प्यान्ट पनि भिजेको छ। भर्खर भर्खर पानीभित्र पसेर बाहिर आए झैँ, अभावको जीर्ण शीर्ण झोली फैलाएर सान्त्वनाको मुठी माग्न थाले झैँ उसको अनुहारको रङलाई अनुभव गर्न थाल्छु म। एउटा गोही घस्रिँदै उडेर आइपुग्छ, उसको हातमा पिस्तोलबाट फेरि गोली उकालिन्छ। गोली लाग्नासाथ त्यो गोही उफ्रिएर फेरि पानीमा खस्छ। अन्दाजी 13 फिट जति लामो त्यो गोही पानीमा आफ्नो पुच्छर पछार्न थाल्छ। त्यसले उडाएका छिटाहरूले त्यो पुरुषाकृति र हवाईजहाज फेरि भिज्छ। हेर्दा हेर्दै 3 अजङ्गका गोहीहरूले त्यो मर्न लागेको गोहीलाई टुक्रा टुक्रा पारेर निल्न थाल्छन्। किम्रिकलाई कोइनाले घसघसाउँछु। उसले अझ त्यो जहाज कुन देशको हो भन्ने कुरालाई ठम्याउन सकेको छैन। गाडी ठमाउने कुरा पनि भएन, त्यो जहाजमा अहिलेसम्म कुनै देशको चिन्ह देखिएको छैन। सम्भवतः त्यो जर्मन जहाज पनि हुनसक्छ र ब्रिटिस जहाज पनि, तर जुनसुकै राष्ट्रको जहाज भए पनि त्यसबाट कुनै किसिमको अनिष्ट आउला भन्ने शङ्का छैन मलाई। यो जङ्गल पनि युद्धको रूपले हुनु नआएको भए ती दुई अनुहार किम्रिकको वा मेरो काल बन्न सक्थे। किम्रिकको शङ्कालाई केही होइन भनेर उपेक्षा गर्न सकिँदैन थियो निश्चय नै। युद्ध टाँसिएका आँखामा किम्रिकमा दुई भिन्न किसिमको मान्छे ठहरियो, तर त्यो जहाजमा मात्र 2 छन्। मर्ने र मार्ने कुरालाई चर्को मिसेसले सोच्नुपर्ने स्थिति छैन। ती अदुई अनुहार भएको युद्ध नै होला रे, उनीहरूका छातीभरिभरि विषालु ग्यास होला रे, त्यसले कुनै किसिमको हानि पुर्याउन सक्दैन। साँचो अर्थलाई स्वीकार गर्ने हो भने महाकालको झैँ चकमन्नता बोकेको यो जङ्गलले उसका युद्धका आँखालाई पवित्र किसिमको रङमा चाटिदिनेछ। नसाटी पनि केही छैन, मेरो हातको टामिगनको च्याम्बरभरि गोली छन् र झोलामा ग्रेनेडहरू छन्। म किम्रिकलाई लिएर तालतिर पाइला सार्न थाल्छु। त्यो मान्छे अहिलेसम्म पनि भुइँलाई छाडेर जहाजभित्र पस्न सकेको छैन। उसको बाटोलाई अहिले गोही नै गोहीले छेकेको छ। ऊ पिस्तोल हान्दै जान्छ। पिस्तोल हान्दा हान्दै पनि चारैतिरबाट उतिर मुख पाउँदै आएका गोहीहरू मध्येको एउटा गोहीको पुच्छर उसको खुट्टामा बज्रिन्छ। छाती दहलाउने चित्कारका साथ ऊ पानीमा घोप्टिन्छ। म टामीगनलाई सोझ्याउँछु, तर त्यसले केही अर्थ राख्दैन। हेर्दा हेर्दै त्यो मान्छे टुक्रा टुक्रा भएर गोहीको आहार हुन थाल्छ। जहाजभित्र बसेको त्यो मान्छे आकृति पसिना पसिना हुन्छ सन्तासले। फूलका बोटका आँगाहरू हल्लिन थाल्छन्, पातहरू बज्न थाल्छन् हावाको स्पर्शमा। तालको पानी झन्झन रातो हुँदै जान्छ। गोहीहरूको संख्या बढ्दैछन् झन्झन। ती जीवले बाटो छेकिदिएकाले त्यो जहाज उड्ने स्थितिमा छैन निश्चय पनि। सम्भव छ त्यसभित्र बसेको आकृतिको पनि ज्यान जाने। ती गोहीहरूलाई टामीगनमा भरिएको गोलीले त के त्यसको 2 बढी गोलीले पनि सखाप पार्न सक्दैन। जहाजको वरिपरि ढुगिरहेका गोहीहरूलाई विनाश नगरी कठै त्यो जहाजभित्रको आकृतिलाई बचाउन सक्ने सम्भावना पनि छैन। सुरक्षाको प्रश्न त त्यो जहाजको पनि छ। अरू 1 जति त्यो जहाजलाई त्यहाँ राखिरह्यो भने त्यो पनि गोहीहरूको पुच्छर हनाइले टुक्रा टुक्रा हुन सक्छ। ग्रिनेड हानेर ती गोहीहरूलाई धपाउने प्रयत्न गर्ने हो भने पनि जहाज र त्यसभित्रको आकृति दुवै भाँचिने सम्भावनाभित्र पर्छन्। शुद्धिबुद्धि हराएको मान्छे झैँ किम्रिक विस्मित भइरहेछ। आफ्नो आफ्नो सत्यानाशमा विस्मित भए झैँ गालामा हात लगाएर जहाजभित्रको आकृतिको साथीलाई गोहीहरूले टुक्रा टुक्रा पारेर निलेदेखि ऊ भुइँमा थछारिएकै छ। मलाई थाहा छ विस्मय भाँचिएपछि बौला झैँ सन्निपाती स्वर उखालेर सारा जङ्गललाई थर्काउन थाल्नेछ। यस्तो अवस्थामा उसबाट केही विचार हुने सम्भावना छैन। म किम्रिक चाहिँ निष्क्रिय भएर बस्ने पक्षमा छैन, तर बाध्यताका हरफहरूले यसरी लगारिन थाल्छु। आफ्नो बुद्धि पक्षघातले लुलो भए चाहिँ अनुभव हुन थाल्छ मलाई। आश्चर्य, आज किम्रिक मेरो अड्कलभन्दा बाहिरको भइरहेछ। एकाएक बसेको ठाउँबाट उठेर मेरो कुममा हात राख्दै भन्छौ, अनन्त सुन त। म उतिर आँखा चिप्लाइदिन्छु। एउटा उपाय छ कि तिमी ती गोहीहरूलाई मार्न सक्छौ, म त्यो हवाईजहाजभित्र नपुन्जालसम्म बुझ्यौ केही छिन बाटो खुलाउन सक्छौ भने काम फत्ते सम्झ। त्यसले के फाइदा, तिमी जहाजभित्र पसुन्जालसम्ममा त तिमी फेरि तिम्रो बाटोभरि गोही नै गए हुन्छन्। त्यतिका गोहीलाई मार्न सक्ने गोली च्याम्बरमा पनि छैन। हेर किम्रिक, तर के जहाजभित्रको मान्छेको त्यसै ज्यान जाने? म चाहन्न कि मार्त पनि त्यसो हुन दिन चाहन्न, ऊ भन्छ। मेरो जवाफको प्रत्यक्ष नगरी ऊ उही लट्ठी टेकेर अगाडि पाइला सार्न थाल्छ। निश्चय नै आजको किम्रिक त्यो किम्रिक जस्तो पटक्कै देखिएको छैन, जुन किम्रिक आफूभित्रका कमी कमजोरीहरूको दोष आफ्नो बाबुमाथि थोपर्ने गर्थ्यो। आज त ऊ यस्तै निर्भीक र बहादुर देखिएको छ, मानव उसले विस्मृत बहिर्भावलाई साकार गर्न कहिले याचना भरिएका आँखा चिप्लाएको थिएन। म उसको गतिमा एकाएक तगारो चाहिँ लगाइदिन्छु, पख। ऊ फर्किन्छ मतिर हिँड्दा हिँड्दै। निश्चय नै उसको अनुहारमा सन्तासका छायाहरू पोथेका छैनन्। ऊ निर्भीक छ, निश्चय नै निर्भीक छ। म फेरि भन्छु, भिरबाट लोट्ने गाईलाई कहाँ थाप्न सकिँदैन किम्रिक। खालि राम राम भन्न सकिन्छ। राम्ररी सोच, कति तिम्रो यस साहसभित्र तिमीभित्रको सस्तो भावुकताले त काम गरेको छैन। उसले भन्छ, तिमी आफ्नो टामीगनलाई बलियोसँग समातन, भइगयो नि शङ्का किन व्यर्थमा? देख्दैनौ गोहीहरू झन् बढिसके। उसले जवाफ दिनुभन्दा पहिले नै मेरो आँखा किम्रेखलाई छाडेर त्यो जहाजलाई छाम्न थाल्छन्। त्यसभित्रको आकृति भएका प्रश्नहरूले छोपी त्यसै त्यसै लगलगाउन लागेको प्रश्न अनुभव गर्न थाल्छु म। निश्चय नै त्यो आकृति जहाजको ढोका खोलेर बाहिर हामफाल्न सक्दैन। जहाजको परिपरि वरिपरि ढिसिएका गोईहरूमध्ये एउटा गोई जहाजको पखेटामाथि चढिसकेको छ, अर्को चढ्ने प्रयत्न गरिरहेको छ। म किम्रेकतिर ध्यानै नदिए टामिगनले निशाना लिन्छु। पखेटामाथि चढेको गोई र चढ्ने कोसिस गरिरहेको गोई दुवै मेरा टामिगनबाट छुटेका गोलीले त्यसै रन्थनिँदै पानीमा खस्छन्। पानीमा खसेका ती गोही आफ्नो पुच्छरलाई त्यसै त्यसै पानीमा पछार्न थाल्छन्। मर्न लागेका गोई टुक्रा टुक्रा हुन्छन् वरिपरिका गोईहरूको आमलाले। तर दुर्भाग्य हातको टमिगनले ओकलेको गोहीले जहाजको पखेटालाई पनि प्वाल पारिदिएकोले त्यसबाट पेट्रोल चुने लागेको छ। इम्रिक पुरपुरमा हात राखेर थचक्क भुइँमा बस्दै भन्छ, जहाज बिगारी छाड्यो, जे कुरा हुनुपर्ने थिएन त्यही भई छाड्यो। ईश्वर साक्षी छ, मैले बिगार्न चाहौँ भनेर त्यसलाई बिगारेको पनि त होइन नि। उसको अभिव्यक्तिले अलिकति पनि छुँदैन मलाई। मेरो आँखा जहाजको पखेटाको त्यो पालतिर चिप्लिरहन्छन् जहाँबाट पेट्रोल धारा लागिरहेको छ। क्रमशः पानीतिर बग्दै गएको त्यो पेट्रोलले तालको छातीमाथि बाटुलो बाटुलो लहर फैलाउन थाल्छ। त्यसमा चित्रित हुँदै गएको इन्द्रधनुष चाहिँ रङलाई प्रष्ट अनुभव गर्न थाल्छु म। पानीमा फैलिएको पेट्रोलमा के शक्ति थियो कुन्नि? वरिपरि काल झैँ फैलिएका ती गोईहरू तछाड मछाड गर्दै त्यसै त्यसै भाग्न थाल्छन्। पुरपुरमा हात राखेर भुइँमा बसेको किम्रिक एकाएक उठेर भन्छ, मलाई थाहा थियो पानीमा जनावरहरूले पेट्रोलको गन्ध सहन सक्दैनन् भन्ने कुरा, त्यसैले म जहाजभित्र पसेर पेट्रोलको ट्याङ्की खोल्न चाहन्थेँ। म किम्रिकतिर हेर्छु। निश्चय नै एकछिन पहिले उसको अनुहारमा लिप्सिएको प्रसन्नता हराएको छ। ऊ फेरि मसँग बोल्दिनँ भनेर क्रिया खाए चाहिँ गरी जहाजनिर गएर फौजी स्वरमा अङ्ग्रेजी लवजलाई भ्युजाइदिन्छ। गेट डाउन, म उसँगसँगै जहाज उभिएको ठाउँतिर पाइला सार्न थाल्छु। एउटा गोरो सुकुमार गगल्सधारी आकृति जहाजबाट बाहिर निस्कन्छ। किम्रिक फेरि अङ्ग्रेजी लवजमा फौजी सनकलाई बिउजाउँदै भन्छ, ह्यान्ड्स अप। त्यो आकृति मानव त्यस किसिमको स्थितिसँग परिचित छ। ऊ जहाजबाट तल ओर्लिएपछि आफ्ना दुवै हातलाई मास्तिर उचालिदिन्छ। शङ्का छैन, त्यस गोरो गर्दनको जहीँ स्थितिमा परेको भए म पनि त्यसै गरी आफ्ना दुवै हातलाई उचाल्ने थिएँ, किम्रिकले पनि उचाल्ने थियो। युद्ध सल्किरहेको अवस्थामा दाउ लागेकाहरूले फौजी आदेशलाई उल्लङ्घन गर्नुको अर्थ हो प्राणलाई गुमाउनु, तर यो युद्ध क्षेत्र होइन। यहाँ युद्ध जन्माउने विषाक्त विचारहरूको होडबाजी छैन। यहाँ सच्चालाई असत्यका हरफहरूले छोपी युद्धका विषाक्त धुवालाई प्रोत्साहन दिने अखबारका पाना नारा र जुलुसहरू पनि छैनन्। न यहाँ बर्सिरहेका गोलीलाई छल्न खाल्टा र डिस्कोमा टाउको लुकाउनुपर्ने स्थिति छ, न भोक मार्न आफ्नै शरीरको मासु चपाउनु पर्ने स्थिति छ। म यहाँ मारिएका सिपाहीहरूका खानेकुराको झोला तुम्लेटको पानीमाथि अधिकार जमाउन बमका छर्राहरूका बीचमा टाउको र छाती लुकाई छुत्ती खेलेका आन्द्रा र कामेका तिग्रा घिसार्नुपर्ने स्थिति छ। फेरि पनि किम्रिकलाई हेर्दा युद्ध जीवितै छ भन्ने चाहिँ लाग्छ, तर उसको सिपाहीपनले वातावरणसँग पटक्कै मेल खाएको छैन। लाग्न थाल्छ एउटा हास्य कथाको भूमिका सुरु हुन आँटे जस्तो, नाटकको रङ्गमञ्चमा एउटा हास्य अभिनेता एउटा दृश्य लिएर दर्शकको अगाडि उपस्थित भए जस्तो। तर म हाँस्दिनँ, मलाई थाहा छ फौजी क्याम्पा होइन यो, फौजमा देखाइने नाटकको दृश्य पनि होइन, किम्रिक अभिनेता पनि होइन। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेजी ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा आज हामी दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहार को वाचन सुन्दैछौ। अब यसको बाँकी अंश वाचन सुनौ। कठै कति भयभीत छ मान्छे मृत्युसँग, साराका सारा गाउँलाई थाहा छ, सहर र बजारलाई थाहा छ, मृत्यु नै अन्तिम परिणति हो भन्ने कुरा। मृत्यु मान्छेको चिरपरिचित साथी हो, त चिता र चिहानको धुलो मान्छेको रूपको मुस्कान। तर फेरि पनि मान्छेको जात मृत्युसँग भयभीत छ। फलामे चिउरा चपाउन परे तापनि ऊ चिरञ्जीवी हुन चाहन्छ। किम्रिकतिर हेर्छु, ऊ एक्लोपनमा अडिग छ। जहाजको पखेराबाट पेट्रोल चुहिँदैछ। अझै अझै एक आध घन्टासम्म त्यही हिसाबले चुहिरहन सक्छ। म विश्वस्त छु, पेट्रोलको गन्ध रौन्जेल ती गोईहरूले हमला गर्ने आँट गर्ने छैनन्। हात उचालिरहेको त्यो गोरु आकृतिलाई तालको किनाराभन्दा 25-30 हात जति पर लैजान्छ। म पेट्रोल चुहिरहेको त्यो हवाई जहाजलाई गोहीबाट हुने सम्भावित खतराबाट बचाउने दृष्टिले घच्याट्न थाल्छु। हात उचालिरहेको गगल सारी आकृति पछाडि नफर्कने आदेश दिएर जहाज घच्याट्ने काममा मद्दत दिन ऊ फेरि मतिर फर्कन्छ। म मनमा नै भन्छु, त्यो आकृतिलाई हात उचाल्न लगाएर उभ्याउनु सट्टा यो जहाज तान्ने काममा लगाए साँच्चै कति जाति हुन्थ्यो। तर म बोल्दिनँ। आफ्नो भयभरको शक्तिलाई पाखुरामा खिचेर त्यो जहाज किम्रिक सँगसँगै घच्याट्छु र घच्याट्दै जान्छु। झरिरहेको साँझलाई छलेर सूर्य अञ्जुलीभरि घामको सुनौला टक पोखिदिन्छ। दिवावसानमा बतासले रोमाञ्चित भइरहेको पानीका लहरहरूमाथि रोमाञ्चमा आवाज छेमी उनिन्छ। जङ्गली फूलको थुङ्गा थुङ्गामा तालको पानीको लहर लहरमा भित्रभित्रै चिप्लेटी खेलिरहेको रेशमी पनि साकार झैँ हुन थाल्छ। पराई पनि ढसमसिएको यो मुख चकमन्नताभित्र कुनै दिन स्वास्नी मान्छेको गन्धले रोमाञ्चमा रङ्गीन पक्षहरू उडाइदेला भन्ने कल्पनासम्म पनि गरेको थिएन मैले। बरु हो, मेरो सहयात्रीको ओबाट चिप्लेका कातरहरूले त्यस्तो सम्भावनालाई समात्थ्यो। उसका त्यस्ता किसिमका हरफहरू सुन्दा मलाई त्यसै गरी हाँसिदिन मन लाग्यो, जसरी गाउँ फर्किएको बेलामा निगालाको घोडा चढी हिँड्ने केटाकेटीहरूका निगालाकै घोडा जस्ता कुरा सुन्दा हाँसिदिन्थे। तर म हाँस्दिनथे। बरु त्यस किसिमको कल्पनामा डुबेको किम्रिकलाई हेर्दा मलाई चन्द्रेको सम्झना आउँथ्यो। उसँग मेरो दोस्ती यही गोर्खा ललित 43 आएपछि भएको थियो। म सँगसँगै कैयनपल्ट प्यारासुटबाट हाम फालेर शत्रुसँग भिडेको थियो। उसले ऊ थियो किम्रिक जस्तै काल्पनिक किसिमको मान्छे। उसको गर्दनको छालालाई छुने गरेर हुनुहुनाउँदै बगेका गोलीका पर्राहरूले पनि उसको कल्पनालाई खलबल्याउन सकेका थिएनन्। आँखाभरि हिमाली पाकी बोकेर यो मोर्चामा आएको थियो चन्द्रे। मनभरि आफ्नी मायालुलाई बोकेर सुनको नौगेडी माला जोड्न यो युद्धमा आएको थियो। आफ्नी मायालुको गोरो घाँटीमा सुनको नौगेडी माला लगाइदिएको कल्पना गर्दा गर्दै उसको तिग्रामा गोली लागेको थियो। उसलाई मरुला भने त पटक्कै लागेको थिएन। छुट्टीमा आफ्नो घर नौडाँडा पुगेर आफ्नी मायालुलाई गहनै गनाले छोपिदिन चाहन्थ्यो। सबलाई बन्दकी दिएको घरबार निखनेर नयाँ किसिमले जिन्दगीका बाँकी दिनहरू काट्न चाहन्थ्यो। कम्पनीको बाँडासँग उसले आफ्नी मायालुको निम्ति सुनको नौगेडी माला र कानका गहनाहरू बनाउन लगाएको थियो। कल्पनामा आफ्नी मायालुलाई नौगेडी माला पहिराउँदा पहिराउँदै अस्पतालको बिछौनामा मुर्दा भएको थियो। मर्नुभन्दा एकछिन पहिले त्यो सुनको नौगेडी माला र कानको गहना उसले उसकी मायालुलाई दिनु भनेर मलाई सुम्पिदिएको थियो। निर्दयी डाक्टर साहेबले उसको खुट्टालाई काटेको सन्देशको साथसाथै सुनको त्यो नौगेडी माला उसकी मायालुलाई सुम्पिदिनु थियो मैले। तर म यहाँ उसकी मायालु वहाँ मन बेइमानी नभए पनि के हुँदो रहेछ र। म थाकिसकेको छु। आश्चर्य, केवल एउटा खुट्टाको भरमा आज त्यत्रो विधि मेहनतका काम गरे पनि किम्रिकलाई थकाइ लागे चाहिँ प्रतीत हुँदैन। ऊ त्यो स्वास्नी मान्छेको आकृति निरै छ। उसका कल्पनाका हरफहरूले यो जङ्गलमा यस किसिमले रूप र आकार लिएको देख्दा देख्दै ऊ किन स्वस्थ हुन सक्दैन? के यो गन्ध त्यही गन्ध होइन जुन गन्धले रामचन्द्रलाई राम तुलाइदिएको छ? के यो गन्ध त्यही गन्ध होइन जसले महाभारतलाई महाभारत तुलाइदिएको छ? सीता नहुँदी हुन त रामायण बन्ने नै थिएन। त्यसै गरी द्रौपदी नहुने हुन त महाभारतका पर्वहरूले रूप र आकार लिने नै थिएन। इच्छाहीनताको अभ्यर्थनाको गुञ्जनभित्र पनि मैले जीवनमा स्वास्नी मान्छेको प्रयोजनलाई अस्वीकार गरेको थिइनँ। के पत्तो यो चकमन्नतामा एउटी स्वास्नी मान्छे फलामे कवचको रूपमा अवतीर्ण होइन भन्ने। तर आफू बाँचिरहेका साराका सारा बोधहरूलाई निस्सार सम्झने हो भने त्यस कवचको कुनै अस्तित्व हुँदैन। निश्चय नै निस्सारताका आँखालाई बिउजाइरहने हो भने हरेक हातका जाँगरलाई मुर्दा सम्झनुपर्छ। तर रचनात्मक कार्य स्थितिबोध मात्र होइन, मनुष्यको स्वभाव हो। त्यसलाई निरर्थक भनेर उडाइदिने हो भने प्रश्न र समस्याहरूबाट मुक्ति पाउन सक्नुपर्छ। हरेक दिन मर्ने र बाँच्ने सूर्यचन्द्रबाट मुक्ति पाउनुपर्छ। रातभरि मरेर दिनभरि बाँच्ने सूर्यले निस्सारतालाई छलिरहेको छ। सत्य सत्य, म कल्पनाको दहभित्र चुल्लोमा डुबेको छैन। मैले भोगिरहेका इच्छाहरूलाई जसरी भोगेकै छैन भने ढाँचाले छोप्न सकिन्न। त्यसै गरी मेरो जाँगरलाई स्थितिबोधको मात्र संज्ञा दिएर त्यसभित्र अर्को जो सधैँ उज्यालोतिर उन्मुख भइरहन्छ त्यसका आँखाभरि सिउँडीका काँडा रोपिदिन सक्दिनँ। त्यस काँडामा पनि त फूल हुन्छन्। त्यो काँडाले जतिको न्यास्रो स्थितिलाई जन्माउन सक्छ त्यत्तिकै उज्यालो स्थितिलाई पनि जन्माउन सक्छ। सिउँडीका काँडा सम्पूर्ण दुःखका सार हुन् त, फूल उज्यालोको सार हो। म फूललाई निस्सार भन्ने पक्षमा छैन, जीवनलाई निस्सार भन्ने पक्षमा छैन। जीवनलाई नै अस्वीकार गरेँ भने के यो धरतीमा हाइड्रोजन बम र एटम बम फुटाला भनेर चिच्याई चिच्याई दगुर्नु पर्दैन? मैले चिच्याएँ भने पनि त यो यथार्थ हुँदैन। अझैसम्म मैले रामनामी पछ्यौरी ओढेको छैन। रामनामी पछ्यौरी ओढी खैँजडी बजाई हिँड्ने पक्षमा पनि छैन। गाँजा रक्सी र चरेसको जाँगरलाई पक्षाघातको रोग दिन सकेको भए निस्सारवादिताको गीतका बोलहरूलाई कागजमा चिप्लाएर भन्थे होला। ए श्रमिकको, म तिमीहरूलाई निस्सारताको नारा दिन्छु, तिमीहरू मलाई अन्न देऊ र म तिमीहरूलाई विडम्बनावादीको दोष लगाएर थुकिदिन्छु। मृत्युको शङ्काले सन्त्रस्त तिम्रिक मानौ त्यो स्वास्नी मान्छेको अनुहारलाई मान्छे खाने राक्षसको अनुहार ठानिरहेछ। मैले उसको भावनाको स्वाधीनतामा बाधा दिन पनि हुन्न, बाधा दिएँ भने के सम्झन थाल्नेछ के। म हेरी मात्र रहन्छु। किम्रिक मानौ त्यो स्वास्नी मान्छेलाई स्वास्नी मान्छेको रूपमा देख्दै देख्दैन, ऊ त्यस स्वास्नी मान्छेको खल्तीलाई छामछुम छामछुम पार्न थाल्छ। त्यो स्वास्नी मान्छेको रातो लिपस्टिकले रञ्जित ओठ गिटारको तार झैँ थरथराउन थाल्छ। त्यसै त्यसै ऊ अझै सालिक बनेकी छे, मानौ त्यो जङ्गलको रुखहरूका बीचमा एउटा रुख बनेकी छे। उसको शरीरको जङ्गली पातको रङ झैँ रङ भएको कोटको खल्ती रित्तो छ, एकदम रित्तो। किम्रिक फेरि कोटभित्रको फ्रकका साना साना खल्तीहरूलाई छाम्न थाल्छ। फेरि पनि विचलित भए चाहिँ देखिन्न ऊ, निश्चय नै जुङ्गा उडाइदिएको लोग्ने छोरो होइन ऊ, ऊ हो स्वास्नी मान्छे नै। आँखा चिम्ले पनि स्वास्नी मान्छे, आँखा खोले पनि स्वास्नी मान्छे। मारिया मौनिका र वेरगीतका चाहनाले बिटुलिएका किम्रिकका आँखाले त्यो स्वास्नी मान्छेको यौवनलाई ठम्बाइसक्नुपर्ने थियो। उसभित्र सुरक्षित यौवनका हरफहरू, त्यो स्वास्नी मान्छेको गोरो छालामाथि लाख लाख घोडा भनेर पैयाँ छाडिसक्नुपर्ने थियो। साँच्चै के पो फरक छ र उसको सहर र गाउँको स्वास्नी मान्छेको गन्ध र त्यो स्वास्नी मान्छेको गन्धमा? मैले मौनिकालाई देखेको छैन, मारियालाई देखेको छैन, क्याथ्रिन र साफियालाई देखेको छैन। फेरि पनि मलाई लाग्छ तिनीहरूका काँटभन्दा बेग्लै किसिम र काँट के हो लियो। जे होस्, उति स्वास्नी मान्छेहरूमध्ये के हो जसको गालाको पाटालाई प्रात रश्मिले मुहाइ खाइदिएको हुन्छ, जसको ओठका डिलहरूलाई उसाले छोइदिएको हुन्छ, बैंस मुस्कुराइरहेको छ उसको हिस्सीमा, खुसी चाँप छनफनाइरहेछ उसको ज्यानको मासका केस्रा केस्रामा, निलो कोट निलो फ्रक र घुँडा घुँडासम्म आउने छालाको बुट लगाएकी ऊ नयाँ पालुवाले ढकमक्क भएको ऊ जत्रै लहरी पिपलको बिरुवा चाहिँ प्रतीत भइरहेकी छ। उसको रूपमाथि युरोपेली छनकमा एउटा रुमानी कविताको कल्पना गर्न सकिन्छ, तर म त्यस्तो कल्पना गर्दिनँ, कल्पना गर्ने इच्छा पनि छैन। जबरजस्ती नै इच्छालाई बिउजाए पनि यहाँ कलम मसी र कागज छैन। सबभन्दा चिसो कुरा त के हो भने म किम्रिक चाहिँ कवि हुँ भनेर दावी गर्न सक्दिनँ। बस यत्तिकै भन्न सक्छु, त्यो स्वास्नी मान्छेलाई हेर्दा जङ्गलका हिंसक जनावरहरूका हुङ्कारहरूलाई सुन्या सुन्ने गर्न सकिन्छ। यस जङ्गलमा घस्रिरहने नैराश्यका क्षणहरूलाई रुमानी पछ्यौरा उडाइदिन सकिन्छ। तर त्यो कुरालाई बिउजाने रहर छैन मभित्र। आफ्नो सिपाही जीवनमा पढेका उपन्यासका हरफहरूमा मैले काला हाप्सेका ओठ र गोरी तरुनीका पातला ओठ एक दोस्रोमा टाँसिएको प्रेम कथालाई पढेको छु, तर म बाक्लो ओठ भएको हाप्सी होइन। म त नेपाली हुँ, डाँडा काँडा र भिरमा दगुर्न सक्ने नेपाली, मुरीको भारी पिठीमा बोकेर लेख र ब्यासीमा दगुर्न सक्ने नेपाली, हप्तौँसम्म पेटमा अन्न नपरे पनि आफ्नो बुद्धिलाई नगुमाइकन धावामा दरो भएर अड्न सक्ने नेपाली, हिमाली छहराको पानीलाई चाहिँ बिर्सिसकेको छैन मैले। मलाई मेरै डाँडा काँडाको ढुङ्ग्री र बुलाकी मनपर्छ, मेरै वन जङ्गल पँधेरामा देखिने गाजले आँखा र मोहिनी बोली मनपर्छ, तर त्यो स्वास्नी मान्छेको नारीमा चुरा छैनन्, नाकमा बुलाकी र कानमा ढुङ्ग्री छैनन्। ढुङ्ग्री र बुलाकी लगाइदिए पनि सुहाउँदैन उसलाई। म किम्रिकतिर फर्केर भन्छु, तलासी त सिद्धि होला नि, खै केही पनि रहेनछ खल्तीमा। ऊ मतिर फर्केर भन्छ, तिमी यिनलाई रोकिराख, म जहाजको तलासी लिन्छु कसो। अब त्यो जहाज अहिले जहिले पनि तिम्रै कब्जामा हुनेछ, त्यसको किन तलासी लिनु पर्यो, म उत्तर दिन्छु। स्थिति बोधे लज्जित हुँदै हुन्छ ऊ, उसले बल्ल बुझेको छ अब त्यो जहाज उड्न सक्ने स्थितिमा छैन भन्ने। उसको नाकले त्यो स्वास्नी मान्छेको गन्धलाई भर्खर भर्खर अनुभव गर्न थालेको छ। उसको आँखाले बल्ल उसको अगाडि उभिएको त्यो मानव आकृतिलाई स्वास्नी मान्छेको आकृति हो भनेर ठम्ब्याएको छ। मतिर पाइला सार्दा सार्दै ऊ भन्छ, जहाजको तलासी नलिने त मलाई त व्यर्थ जस्तो लाग्छ, फेरि पनि तिम्रो खुसी म उत्तर दिन्छु। जहाजको तलासी नलिने नै मनसाय बाँधे चाहिँ गरी ऊ मनिर बसेर आफ्नो दुवै हात खुट्टालाई तन्काउँदै भन्छ, बल्ल बल्ल हवाई जहाज आयो तर केही फाइदा भएन। म उसको कुरामा केही जवाफ दिन्न, मेरो आँखा उसलाई छोडेर त्यो स्वास्नी मान्छेलाई छाम्न थाल्छ। फेरि टाढा कतै जङ्गली हात्ती गुज्छ, त्यो स्वास्नी मान्छे अझै पनि रुख बनिरहेकी छ, रुखका हाँगा उचाले चाहिँ अझै पनि उसका हात उचालिएका छन्, न त उसको ओठबाट कुनै किसिमको लवज नै निस्कन सकेको छ। ऊ रुख चाहिँ लाटी भइरहेको छ, ऊ रुख चाहिँ भित्रभित्रै निस्सासिरहेको छ। मलाई थाहा छ अहिले उसको छातीभित्र उसको साथीलाई गोहीले टुक्रा टुक्रा पारेर निलिदिएको कुराको गुनासो छ, त्यो हवाईजहाजको पखेटा पाल परेको कुराको गुनासो छ। गुनासो मात्र किन, आँसुको महासागरै उठिरहेको होला। फेरि पनि ऊ रुख चाहिँ चकमन्न र निर्भीक देखिरहेको छ। हुन सक्दछ उसभित्र मैले अड्कल काटे अनुसारको गुनासो नहोला रे, आफूभित्र ऊ बारुदको पुञ्ज होले रे, बमको छिर्का होले रे, तर जे होस् मलाई उसभित्रको कुनै पक्षलाई कोट्याउने रहर छैन। ऊ होली रे, मेरो देशको छहरा चाहिँ पवित्र अथवा पहिरो चाहिँ अपवित्र, अपवित्रता पवित्रसँग के लिनु छ र दिनु छ मलाई। मेरो धारणामा त ऊ यतिकै रूपमा बिउजिरहेकी छ। ऊ एउटी नारी हो र आमा जातिकी हो। चाहे उसको पालन पोषण ब्रिटिस मस्तिष्कहरूको बीचमा भएको होस्, चाहे फ्रेन्च मस्तिष्कहरूको बीचमा भएको होस्, चाहे जर्मन, चाहे अमेरिकी, जुनसुकै किसिमको प्रशासनिक गन्धमा हुर्केकी भए पनि ऊ आमा जातिकी नै हो। जुनसुकै किसिमको प्रशासनमा उसको विचार भने पनि आमा आमा नै हो। हरेक आमाको छातीमा निर्माणप्रति प्रेम र ध्वंसप्रति घृणा हुन्छ। तर केन्द्रिकलाई त्यो स्वास्नी मान्छेसँग मानव कुनै वास्ता छैन। म त्यो स्वास्नी मान्छेलाई ताकेर जर्मन भाषामा बिरानोपनको विक्षोभ भत्काइदिन्छु कि हात थाकेन तपाईँको। तर त्यो स्वास्नी मान्छे केही पनि बोल्दैन। ऊ अझै रुख नै बनिरहन्छे। बतासको झोक्कामा रुखहरूका सबै पातहरू हल्लिन थाल्छन्। फेरि पनि ऊ रुख बनिदिन्छे, कहिले पनि यताउति नसर्ने रुख। म फेरि जर्मन भाषामै त्यही शब्दलाई दोहोऱ्याइदिन्छु। यसपल्ट उसको लिपस्टिकले रञ्जित ओठ हल्लिन्छन्। उसको ओठबाट चिप्लिएको अङ्ग्रेजी भाषाको वाक्यलाई बुझ्छु। आई डिड नट अन्डरस्ट्यान्ड यु, मैले तिमीलाई बुझिन। उसको बोलीमा निश्चय नै मोहिनी बसेको छ। तर मलाई अङ्ग्रेजी राम्रोसँग बोल्न आउँदैन। अङ्ग्रेज अफिसर साहेबको कमान्डमा महिनौँ र वर्षौँसम्म कवाज खेले पनि म अङ्ग्रेजीमा सिपालु हुन सकेको छैन। हो, म कवाजको भाषामा पनि पोख्त छु। हवलदार साहेब न हुँ म। म कायदा साथ एटेन्सन भन्न सक्छु, अबाउट टर्न भन्न सक्छु, क्विच मार्च भन्न सक्छु। फेरि पनि म बोलिहाल्छु, तपाईँ जर्मन होइन र? अह, म जर्मन होइन। ऊ आफ्नो ओठमा मुस्कान ल्याउने चेष्टा गर्दै भन्छ, म ब्रिटिस हुँ महाशय। ब्रिटिस अर्थात् अङ्ग्रेज मिम साहेब? हजुर, अङ्ग्रेज। तर खै त यो जहाजमा ब्रिटिस चिन्ह, सबै जहाजमा सरकारी चिन्ह हुनुपर्छ भन्ने पनि त छैन नि। फेरि यो युद्धको जमाना हो, कुनै कुनै जहाजमा चिन्ह पनि हुँदैन। खास कुरा के भन्नुहुन्छ भने यो जहाज ब्रिटेनको एउटा परोपकारी संस्थाको हो। उसको सिमाना निरको युद्ध क्षेत्रमा जान लागेको। म डाक्टर हुँ, हाइनरिक पाइलट थिए। वर्षौंदेखि यो जहाज उडाउँदै आएका थिए बिचरा। उसको मुखबाट निस्केको लामो निश्वासले वातावरण रुच्छ। निमेषमै उसको अनुहारको रङ जंगलमा झरेको पात झन् न्यास्रो भएको अनुभव गर्न थाल्छु म। ऊ फेरि बोल्छे, भन्दै थिएँ म जहाज नओह्राला भनेर। के गर्नु, उनले मानेनन्। मानौ अगाडि बोल्नै सक्दिनँ। भर्खर भर्खर यो धरतीबाट बिलाएको त्यो तन्नेरी आकृति, त्यो स्वास्नी मान्छेको स्मृतिमा साकार हुँदै गए चाहिँ अनुभव गर्न थाल्छु म। मान्छेको भित्री आँखा एकैचोटि खुल्न पनि त सक्दैन। म कसरी भन्न सक्छु मरण नै मान्छेको सच्चा साथी हो भनेर? म कसरी भन्न सक्छु अज्ञानीहरू शोक र दुःखले अभिभूत हुन्छन् भनेर? उसलाई छाडेर म किम्रिकतिर हेर्न थाल्छु। ऊ स्वयं पनि दुःखी देखिन्छ। त्यो स्वास्नी मान्छे अङ्ग्रेजी रङमा उपस्थित हुनु नै उसैको दुःखको कारण हो। कठै अधैर्य कति फितलो तुलाइदिएको छ उसलाई युद्धमा उसको मुटुभित्र रोपिएका सन्त्रासका अरफहरूले। यस्तो लाग्छ गनाउने बारूदका किराहरू उसभित्रका रगतका थोपा थोपामा सगबगाइरहेछ। उसको मस्तिष्कको तन्तु तन्तुमा मेमत घुमिरहेछ। त्यसरी यो आँसुले रुजिरहेको क्षणमा पनि उही मेमतको दृष्टिले हेरिरहेको छ, उही ब्वासोको दृष्टिले हेरिरहेको छ र युद्धको दृष्टिले हेरिरहेको छ। त्यो स्वास्नी मान्छे नुहेको हातलाई फेरि उचालेर भन्छे, ओहो, यहाँ युद्धको गुञ्जन छ भन्ने कुरा मैले बिर्सिराखेँ कि, क्षमा गर्नुहोला। यस्तो स्थितिमा म कहिले पनि परेकी थिइनँ। अब कति बेरसम्म हात उचालिराख्नुपर्ने हो मैले? यो कुरा मसँग होइन उहाँसँग सोध्ने। म किम्रेकतिर इसारा गर्छु, उहाँकै आदेशले होइन यहाँले हात उचाल्नु भएको। मेरो कुरालाई सुने पनि नसुने चाहिँ छल उडाइदिन्छे ऊ। यो स्वास्नी मान्छेको आँखामा अल्झिएको गगल्स उतिर मानव छिप्रिन थाल्छ। ऊ बिस्तारै बिस्तारै जहाजतिर पाइला सार्छ। फेरि अगाडिको रुखलाई बेरेको पानी लडाएको पात टिपेर गोलीले तुल्याएको पाललाई थुन्ने निरर्थक प्रयत्न गर्न थाल्छ। त्यो स्वास्नी मान्छे अब उसलाई सम्वेदन गर्छ, सर अफिसर भन्नुहोस् न, कतिन्जेलसम्म हात उचालिराखौँ म? रिसले गर्दन फुलाइराख्छ किम्रिक। हात दुखिसक्यो सर अफिसर, त्यो स्वास्नी मान्छे सम्पूर्ण विक्षोभलाई मानौ निलिदिन्छे। हात झारे भएन र? भन्नुहोस् न सर अफिसर। माफ गर्नुहोस् म्याडम, यहाँ कोही पनि अफिसर छैन। ऊ बोल्छ, त के तपाईँ सिपाही? न सिपाही न अफिसर। आश्चर्य, त्यस्तो पनि कहिले हुनसक्छ? जहाँ सिपाही हुन्छन् त्यहाँ अफिसर पनि हुन्छ, जहाँ अफिसर हुन्छन् त्यहाँ सिपाही हुन्छन्। तपाईँ भन्नुहुन्छ न अफिसर न सिपाही, त के हुनुहुन्छ तपाईँ? म मान्छे हुँ, उसले उत्तर दिन्छ। मान्छे त म पनि हुँ, तपाईँको साथी पनि मान्छे। गिदी नखानुहोस् म्याडम, तपाईँ मलाई किम्रिक भन्न सक्नुहुन्छ, मात्र किम्रिक। तपाईँको हातसँग मलाई केही सरोकार छैन। धन्यवाद, यति भनेर ऊ आफ्नो हात फेरि तल झार्दै भन्छ, मैले तपाईँलाई अफिसर साहेब नै भन्ठानेकी थिएँ। अफिसरहरू सिपाहीहरूभन्दा बढी बुद्धिमान हुन्छन्, ज्यानको माया पनि उनीहरूलाई नै बढी हुन्छ। एकातिर गोहीहरूको आहार भएको मेरो साथी हेनरिकको मृत्यु शोक, अर्कोतिर तपाईँको कमान। भन्नुहोस् त, तपाईँलाई अफिसर ठानेर म के ठानु? अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको चपाइएका अनुहारको दोस्रो श्रृङ्खलाको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। अर्को साता हामी चपाइएका अनुहारको तेस्रो श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृङ्खलामा पल्लो घरको झ्याल उपन्यास वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।